लुका 5 अध्याय तपाईहरु सबैलाई परमेश्वरको वचन सुन्नलाई आज धेरै धेरै स्वागत छ। मेरो आँखा अलिकति कमजोर भएर यो चस्मा लगाएको, तर चस्माले पनि अलि नपुग्ने भएको छ। कोही नौलो व्यक्ति मैले यदि छुटिरहेछ भने है, पहिलोचोटि आउने व्यक्तिहरू कोही हुनुहुन्छ भने धेरै धेरै स्वागत छ है। कोही कोही हुनुहुन्छ जस्तो छ, तर मैले छुट्याइरहनु सकिरहेको छु यहाँबाट। लुका 5 अध्याय को पल्टाएको छौँ अनि आउनुहोस्, पहिला हामी प्रार्थना गर्नेछौँ अनि प्रभुको सहायताले हामी अगाडि बढ्नेछौँ। हाम्रो प्यारो परमेश्वर पिता, धन्यवाद छ हामीलाई तपाईँले आफ्नो प्रेमको पत्र यो वचन दिनुभएको छ, यो बाइबल। यो नभएको भए हामी यसरी जुट्न सक्ने थिएनौँ। आज तपाईँको वचनले गर्दा हाम्रो एउटै मन हुन पाएको छ, किन तपाईँको कुरा सुनेर हामी संसारलाई पिठी फर्काएर तपाईँतर्फ हेरेका छौँ र तपाईँले हामीलाई एकदम स्वागत गर्नुभयो तपाईँको पुत्र येशु ख्रिस्टमा, उहाँको रगतमा धोएर। धन्यवाद छ तपाईँले हामीलाई आफ्नो प्रिय सन्तानहरू मात्र बनाउनु भएन, तर हामीलाई सदाको लागि हामीलाई आफ्नो प्रजा र हामीलाई सधैँ सधैँ तपाईँको साथमा राख्ने, कहिले पनि नत्याग्ने, कहिले पनि नछोड्ने, कहिले पनि हामी नष्ट नहुने प्रकारले हामीलाई यस्तो सम्बन्धमा ल्याउनु भएको छ। यो अस्थायी रूपले होइन, तर स्थायी रूपले हामी तपाईँको सन्तान हुन पायौँ। प्यारो परमेश्वर, हामीसित बोल्नुहोस्, हामी तपाईँको छोराछोरीहरू, हामीलाई सिकाउनुहोस्। तपाईँ हाम्रो स्वर्गमा बस्नुहुने हाम्रो बुवा हुनुहुन्छ, हामीलाई अर्ती दिनुहोस् अनि हामीलाई सुधार्नुहोस्, हाम्रो हृदयहरू जाँच्नुहोस्, कहाँ हामी सिक्नु छ, कहाँ हाम्रो बाङ्गोलाई सोझो पार्नु छ, कहाँ हामी चाहिँ चुकिरहेका छौँ, कहाँ हामीलाई तपाईँले सम्झाउनुपर्छ, सुधार्नुपर्छ। प्रभु, हामी एकदम इच्छुक छौँ, किनभने तपाईँले हामीलाई एकदम प्रेम साथ गर्नुहुन्छ, तपाईँ टिठ्याउनुहुन्छ हामी प्रति, हाम्रै भलाइको लागि गर्नुहुन्छ। जे भन्नुहुन्छ र जे गर्नुहुन्छ प्रभु हाम्रो जीवनमा, त्यो हाम्रो लागि असल छ। सबै कुरा मिलेर हामीलाई भलाइ उत्पन्न गर्नुहुन्छ, एउटै पनि खराबीको विचार हामीप्रति तपाईँको छैन, यसमा हामी निश्चिन्त भई त्यसैले आउँदछौँ प्रभु। हामी तपाईँको वचन खोल्दछौँ, हाम्रो आँखा पनि खोलिदिनुहोस्, हाम्रो समझ खोलिदिनुहोस्। हामी बुझ्नलाई कतिपटक ढिलो छौँ, तर तपाईँ धैर्यवान परमेश्वर, हामी प्रति रिसाउनमा ढिलो तपाईँ हुनुहुन्छ, हामीलाई सहायता गर्नुहोस् परमेश्वर पिता। हाम्रो बीचमा विभिन्न छौँ हामीहरू, विभिन्न स्थान स्थितिमा, विभिन्न हाम्रो हृदयको अवस्थाहरू, तर तपाईँले जान्नुहुन्छ एक एक हामीलाई कसरी बुझाउने अनि कसरी हामी बुझ्नुपर्छ, यी सब तपाईँ जान्नुहुन्छ पिता। तपाईँले डोर्याइदिनुहोस्, हरेकको खाँचो मुताबिक तपाईँले पूरा गरिदिनुहोस्, अनि यहाँ बोल्नलाई पनि तपाईँमा भर पर्छौँ पिता, हामी सुन्नलाई पनि तपाईँमा भर पर्छौँ। धन्यवाद छ प्रभु येशु ख्रिस्टको नाममा, आमेन। लुका 5 अध्याय हामी एक पददेखि एघार पदहरूसम्म पढ्नेछौँ। लुका 5 को एकदेखि एघारमा चाहिँ यो सरस्वती पढ्नेछ। तपाईँले ध्यान दिएर सुन्नुभयो भने खासै गाह्रो छैन बुझ्नलाई। यहाँ चाहिँ एउटा घटना बताइएको छ, समुद्रको किनारमा भएको एउटा घटना। अनि हामी समुद्रको किनारमा नपुगेका भए तापनि खोलाको किनारमा त पुगेका होला एक न एक समय, अथवा नदीको किनारमा पुगेका त होला कतै, अनि सायद त्यस्तै ठूलो नदीको किनारमा पुगेको भए चाहिँ त्यहाँ माछा मारिरहेको पनि देखेको होला कि, जाल थिजाएर अथवा कसरी हुन्छ, मछुवाले चाहिँ माछा मारिरहेको दृश्य हामीले देखेको होला है, कुनै न कुनै बेला नजिक टाढा, यहाँ त छैन होला तर अलि टाढा। त्यस्तै एउटा घटना छ यहाँ, एउटा साधारण दिन थियो अनि साधारण मान्छेहरू थिए, माछा मार्ने मान्छे, तर उनीहरूको बीचमा चाहिँ एकजना ज्यादै बेग्लै व्यक्ति हाम्रो प्रभु येशु ख्रिस्ट नै त्यहाँ हुनुहुन्थ्यो। त्यसैले यो घटना चाहिँ आजभन्दा 2000 वर्ष अगाडिको घटना हो, जब चाहिँ परमेश्वरको पुत्र यो संसारमा मानिस भएर आउनुभएको थियो। अनि मान्छेहरूको बीचमा हिँड्नुहुन्थ्यो, अनि उहाँ चाहिँ साधारण मान्छेहरूको बीचमा हिँडिरहेका हामी पाउँछौँ। उहाँ ठुला ठुला राजाहरूसँग बसेर खाइरहेका हामी खासै देख्दैनौँ यहाँ। उहाँ चाहिँ एकदमै ठुला ठुला राजनीतिक नेताहरूसँग बसेर धेरै समय बिताएको पाउँदैनौँ। उहाँ चाहिँ एकदमै साधारण साधारण मान्छेहरू, खेती किसान गरिरहेको मान्छेहरूसँग, यहाँ चाहिँ मछुवाहरूसँग, कुनै बेला एउटा कर उठाउने मान्छेसँग, त्यसरी फरक फरक ठाउँमा, गाउँ शहर टोलमा चाहिँ उहाँ जाँदै उहाँले चाहिँ मान्छेहरूलाई एउटा कुरा चाहिँ भन्दै हुनुहुन्थ्यो, जसलाई सुन्न कान थियो उनीहरूलाई चाहिँ उहाँले बोलाउँदै हुनुहुन्थ्यो। अनि आज चाहिँ हाम्रो यहाँ पढ्दाखेरि चाहिँ उहाँले एउटा माछा मार्ने मान्छेलाई चाहिँ बोलाउनु भएको छ, एउटा सामान्य मान्छेलाई चाहिँ मेरो पछि लाग भन्दै हुनुहुन्छ, मेरो चेला बनाऊ भन्दै हुन्छ, म सिकाउँछु तिमीलाई, तिमी चाहिँ मेरो चेला बनेर मेरो काममा आऊ भन्दै हुनुहुन्छ। कस्तो अचम्मको कुरा है, परमेश्वरले हामीलाई आफ्नो काममा बोलाउने रे है। अनि यो चाहिँ हामी यहाँ पढ्दाखेरि हामीले यो घटनालाई पुरा समय त दिने छैनौँ, तर आज चाहिँ हामी के अध्ययन गर्न लागिरहेछ भने प्रभु येशूलाई पछ्याउन भनेको के हो। प्रभु येशूलाई पछ्याउने व्यक्तिहरू जो चाहिँ उहाँका चेलाहरू गनिए, तिनीहरूको जीवनबाट हामीले के सिक्ने त, जस्तो कि प्रभु येशूका विशेष चेलाहरूलाई चाहिँ के भनिन्छ भनेर त तपाईँलाई थाहा छ है। मैले सोधेँ भने तपाईँहरूको मनमा आइसक्यो होला है, प्रभु येशूको बाह्रजना विशेष चेलाहरूलाई के भनिन्छ भन्यो भने तपाईँले मनमा भन्दै हुनुहुन्छ होला होइन, प्रेरित भनिन्छ भनेर होला है, कोही कोहीको मनमा प्रेरित भनिन्छ। ती प्रेरितहरू प्रभु येशूलाई पछ्याउनेहरू थिए, अनि उनीहरूलाई प्रभुले चाहिँ किन चुन्नुभएको त्यस्तोहरूलाई है, अनि अरू मान्छेबाट कसरी फरक भयो उनीहरू, के विशेष थियो त उनीहरूमा, अनि उनीहरू कसरी सफल भए, अनि हामी पनि कसरी उनीहरू जस्तै हुन सक्छौँ कि पाउँछौँ कि है। अनि आज चाहिँ हामी यहाँ यो खण्ड पढेर चाहिँ यसलाई परिचयको रूपमा चाहिँ 11 पदलाई लिनेछौँ र त्यसपछि हाम्रो अध्ययनमा अगाडि बढ्नेछौँ। यहाँ पढ्छौँ 5:1, अनि यस्तो भयो परमेश्वरको वचन सुन्नलाई भीडले उहाँमाथि ठेलम ठेला गरेको बेला उहाँ गेन्नेसरेत झिलको भनेको समुद्रको किनारमा उभिरहनु भएको थियो, अनि उहाँले दुईटा डुङ्गा झिलको किनारमा लागिरहेका देख्नुभयो, तर मछुवाहरू चाहिँ तीबाट निस्केर आफ्ना जालहरू धोइरहेका थिए, अनि उहाँ ती डुङ्गाहरूमध्ये एउटामा चढ्नुभयो, प्रभु येशूको कुरा गर्दैछ यहाँ, जो त्यो डुङ्गा सिमोनको थियो र जमिनबाट अलिक परसम्म लैजान उहाँले तिनलाई आग्रह गर्नुभयो, अनि उहाँ बस्नुभयो र डुङ्गाबाट मानिसहरूलाई शिक्षा दिनुभयो। अब बोल्न बन्द गर्नुभएपछि उहाँले सिमोनलाई भन्नुभयो, गहिरोमा लैजाऊ र माछा पक्रनका लागि आफ्ना जालहरू हाल, अनि सिमोनले जवाब दिँदै उहाँलाई भने, हे स्वामी, हामीले रातभरि मेहनत गरेर पनि केही पक्रेका छैनौं, तैपनि तपाईँले भन्नुभएकोले म जाल हाल्नेछु। अनि जब तिनीहरूले त्यसो गरे तब तिनीहरूले थुप्रै थुप्रै माछा जालमा पारे, अनि तिनीहरूको जाल पनि फाट्न थाल्यो, अनि तिनीहरूले अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई उनीहरू आउन् र तिनीहरूलाई सहायता दिउन् भनेर इशारा गरे, अनि तिनीहरू आए र दुवै डुङ्गा भरे, केले भरे, माछाले भरेका डुङ्गा भरेको छ हेर्नुहोस् है, यहाँसम्म कि ती डुब्न लागे। अब के भयो 8 पद, जब सिमोन पत्रुसले यो देखे तब तिनी यसो भन्दै येशूका घुँडामा घोप्टो परे, हे प्रभु मदेखि गइदिनुहोस् किनकि म एउटा पापी मानिस हुँ। 9 पद, किनभने तिनी र तिनका साथमा हुनेहरू सबैले आफूले पक्रेका माछाहरूका कारणले छक्कै परेका थिए, अनि यसरी नै जब्दीका छोरा याकुब र योहन्ना पनि जो सिमोनका साझेदार थिए छक्कै परे। अनि येशूले सिमोनलाई भन्नुभयो, न डराओ, अबदेखि उसो तिमीले मानिसहरूलाई पक्रनेछ। आजसम्म माछा पक्रे, आजदेखि चाहिँ मानिसहरू पक्रिनेछ। 11 पद, अनि आफ्ना डुङ्गाहरू किनारमा ल्याएपछि सबै थोक त्यागेर तिनीहरू उहाँको पछि लागे, देख्नुभयो उहाँको पछि लागे. अब एकचोटि 27 पदमा हामी हेर्नेछौँ. त्यो माछा मार्ने मान्छे त डुङ्गा छोडेर माछा छोडेर दुई डुङ्गा माछा भए त्यहाँ बेच्दै भए कति पैसा हुन्थ्यो होला. अरूलाई जिम्मा दिएर म त गएँ है, प्रभु येशूको पछि लाग्छु भनेर चाहिँ उसले आफ्नो डुङ्गा आफ्नो पेसा धरी छोडेर है म तिमीलाई मानिसहरूको मछुवा बनाउँछु भन्ने प्रभु येशूको पछि पो लाग्छ. अनि प्रभु येशूले अलि पर गएर अर्कोलाई के भन्नुहुन्छ हेर्नु 27 पदमा. अनि यी कुराहरू भएपछि उहाँ निस्किनु भयो र लेबी नाम भएको एउटा महसुल उठाउनेवालालाई महसुल उठाउने ठाउँमा बसिरहने देख्नुभयो. अनि उहाँले तिनलाई भन्नुभयो मेरो पछि लाग, मेरो पछि लाग. अनि यो मान्छे पनि के गर्छ 28 पद, अनि तिनले सबै कुरा छोडे उठे र उहाँको पछि लागे. एकजना दुईजना अनि तिनजना अनि चारजना गर्दै अनि त्यसपछि चाहिँ प्रभु येशूले 12 प्रेरितहरूलाई चाहिँ आफ्नो पछि बोलाउनु भएको हामीले पाउँछ. अब ती 12 जसलाई प्रेरितहरू भनिन्छ, जो चाहिँ प्रभु येशू क्रुसमा मरेर स्वर्ग जानु भएपछि है उनीहरू एकै ठाउँमा भेला भइरहेको हामीले त अध्ययन गर्यौँ माथिल्लो कोठामा. अनि प्रभु येशूको आज्ञा अनुसार उनीहरूले चाहिँ जहाँ तहीँ सुसमाचार सुनाउने काम गरे, जसको फलस्वरूप त्यो खबर चाहिँ आज हामीले सुन्न पाइरहेका छौँ. उनीहरूले चाहिँ त्यो खबरलाई लेखेर पनि राखे. नयाँ नियममा हामी त्यो पाउँछौँ जुन हामीले पढिरहेका छौँ. अब आज चाहिँ हामीले के अध्ययन गर्न चाहन्छौँ भने ल, उनीहरू त भए प्रभुका चेला, हामी नि होइन? प्रश्न त राम्रो छैन. अथवा तपाईँ नि भन्न सकिन्छ. हो, हामीले पत्रुसको बारेमा पढ्न सक्छौँ, अनि योन्नाको बारेमा पढ्न सक्छौँ, अनि अन्द्रियासको बारेमा पढ्न सक्छौँ, अनि त्यहाँ याकुबको बारेमा पढ्छौँ. मेरो पछि लाग भन्दाखेरि हस् प्रभु भनेर पछि लागेका छन्. उनीहरूको जीवनलाई चाहिँ प्रभुले बदलेर एकदम विशेष बनाइदिनु भएको छ. सामान्य मान्छेहरू है, हामी त्यो अध्ययन गर्नेछौँ. उनीहरूले संसारलाई नै हल्लाए. त्यसपछि त्यो मछुवाहरू, चारजना त माछा मार्ने मान्छे थिए, एकजना कर उठाउने, भर्खर देखे नि महसुल उठाउने भनेको कर उठाउने मान्छे, साधारण एउटा अफिसमा काम गर्ने मान्छे त हो नि. तर यस्ता मान्छेहरूलाई प्रभुले कसरी त्यस्तो सफल बनाउन सक्नुभयो? अनि के थियो विशेष उनीहरूको, कसरी फरक थियो अरू मान्छेभन्दा? अरूलाई सत्तामा किन उनीहरूलाई बोलाउनु भयो एउटा प्रश्न थियो है. अनि त्यसपछि हामीले आफूलाई सोध्न चाहन्छौँ, म नि तपाईँ नि के हामी पनि उनीहरू जस्तै बन्नु सम्भव छ त? पत्रुस जस्तै, यूहन्ना जस्तै, के तपाईँ प्रभु येशूको चेला बन्न मिल्छ त, सम्भव छ त? आफूलाई सोध्नुहोस् कि आज पनि प्रभु येशूले पुरुष महिला युवा युवती बाल बालिका केटाकेटीलाई मेरो पछि लाग भन्दै हुनुहुन्न र? प्रभु येशूले आज पनि मेरो पछि लाग भनिरहनु भएको छ, अनि उहाँ बोलाउनुहुन्छ. अनि अब कुरा आउँछ के भने, तपाईँले चाहिँ प्रभु येशूको यो आवाज, मेरो पछि लाग भन्ने आवाज सुनेर चाहिँ तपाईँले के निर्णय गर्नुहुन्छ त? कुरा त त्यो पो छ त. तपाईँले के निर्णय गर्नुहुन्छ? तपाईँले पनि म पछ्याउँछु प्रभु तपाईँलाई है, म तपाईँको इच्छामा हिँड्छु भनेर भन्नुहुन्छ कि? अब पछ्याउनु भनेको के हो त उहाँलाई? त्यसैले आज हामी अलिकति अध्ययन गर्नेछौँ. सबभन्दा पहिला त के भने, हामीले यी पत्रुस, यूहन्ना अनि याकुब, अन्द्रियास जस्ता यो 12 चेला थिए नि, ती मानिसहरू के पाउँछ भने उनीहरू चाहिँ तपाईँ र म जस्तै सामान्य र साधारण मान्छे थिए. तिनीहरूसँग विशेष साधारण शक्ति भएको होइन, अनि उनीहरू चाहिँ एकदम उच्च घरानाको है, एकदम नाम चलेको घरानाको मान्छे थिएन उनीहरू. उनीहरू एकदम धनी 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 परिवारमा जन्मेका पनि थिएनन् अनि उनीहरू चाहिँ धेरै उच्च उच्च शिक्षा होइन त्यस्तो पढाएको थिएनन् उनीहरू. उनीहरू चाहिँ सामान्य मान्छेहरू थिए, तरै पनि कुरा के भने यही मान्छेहरू चाहिँ के भयो पछि गएर परमेश्वरको दृष्टिमा पनि एकदम महान है अनि मान्छेहरूको दृष्टिमा पनि एकदम महान बने, कसरी भन्ने प्रश्न उठ्छ है कसरी। अब एउटा उदाहरण हामी हेर्न लाग्दैछौँ है, एकचोटि लुका तीनको एक अध्यायमा पल्टाउनुहोस् त मसँग, लुका तीनको एक अध्यायमा यहाँ एकजना ठूलो राजाको नाम पढ्न लागिरहेछ है। लुका तीन अध्यायको एक पदमा इतिहासको कुन समयमा ऊ राजा थिए भनेर हामीलाई प्रश्न बताएको छ। यहाँ हामी पढ्छौ तीनको एकमा, टिबेरियस सीजर है, टिबेरियस सीजर उसको यो नाम चाहिँ एउटा ठूलो राजाको नाम हो, अनि टिबेरियस सीजर चाहिँ एउटा सम्राट हो, राजा मात्र होइन राजा थुप्रै सानसाना देशहरूलाई पनि जितेर रा, राजा भएकोलाई सम्राट भन्छ। ऊ चाहिँ सम्राट थियो, अनि के थियो भने प्रभु येशू यो संसारमा हिँडुल गर्नुहुँदाखेरि चाहिँ संसारमाथि शासन गर्ने मान्छे यही नै थियो टिबेरियस सीजर है। उसले रोमी साम्राज्यमाथि 20 वर्षसम्म शासन गरे, अनि त्यस बेला चाहिँ संसारमै सबैभन्दा ठूलो शक्तिशाली राजा मान्छे को भन्यो भने सबैले भन्थ्यो टिबेरियस सीजर भन्थे त्यो बेला। जस्तै कि अहिले चाहिँ संसारमा एकदम ठूलो शासकहरूको नाम को हो भन्यो भने चाहिँ सायद अमेरिकाको राष्ट्रपतिको नाम आउला, ओबामा भन्ला है उसको नाम हो, त्यो कतिलाई थाहा छ ओबामाको नाम, अथवा चीनको अथवा कुनै त्यस्तै अरू ठूलो देशको शासकको नाम लेला। त्यस्तै एकदमै ठूलो शासक थियो टिबेरियस सीजर चाहिँ 20 वर्षसम्म उसले चाहिँ संसारमै आफ्नो हैकम चलाएको थिए। तर कुरा के आउँछ भने टिबेरियस सीजर भन्छ हामीले चाहिँ को हो कुन चराको नाम हो यो भन्छ होला अहिले भन्यो भने होइन मलाई त थाहा छैन यत्रो ठूलो राजाले खै मैले त अहिलेसम्म सुने पनि थिएन होइन के काम गरे उसले भन्यो भने खै कुन्नी भन्नुपर्ने हुन्छ अनि कस्तो कस्तो कुरा बोलेको थियो उसले खै कुन्नी तपाईँलाई थाहा छ थाहा छैन उसको जीवनको बारेमा के कुरा थाहा छ खै थाहा छैन ऊ कसरी मर्यो के के थाहा मलाई तर छ नि मैले चाहिँ तपाईँलाई पत्रुस भन्न छ उसलाई चाहिँ चिन्छ भन्नुहुन्छ होइन यो हुँदा उसलाई पनि चिन्छ पत्रुस कसरी मरे अस्ति अध्ययन गरेका थियौँ उसलाई चाहिँ क्रुसमा झुन्ड्याउँदाखेरि मलाई उल्टो झुन्ड्याए हुन्छ भनेको थियो यो हुँदा ओहो ऊ त बुढो भएपछि पात्मोस टापुमा चाहिँ उसलाई चाहिँ झेलखानामा राखेको थियो अहिलेसम्म पनि मान्छेहरूले पढिरहेछ यो कुराहरू तर ठूलो शक्तिशाली टिबेरियस सीजर खै कसैलाई मतलब छैन अहिले त देख्नुभयो राजाहरूभन्दा पनि ठूलो बनाइदिनु भएको छ यो पत्रुस भन्ने मछुवालाई परमेश्वरले है बुझ्दै हुनुहुन्छ यो अनपढ अशिक्षित केही नजान्ने एउटा सामान्य मान्छे चाहिँ यत्रो महान भएको छ यसो विचार गर है तपाईँले कुनै मान्छे भेट्नु भएको छ टिबेरियस नाम गरेको हिजो आज मैले त भेटेको छैन युहन्ना भन्ने चाहिँ भेट्नु भएको छ युहन्ना भन्ने चाहिँ भेटेको छु मैले हाम्रै फाँट बजारको दिलीप भाइको भाइको छोराको नाम युहन्ना माधिवेशीमा बस्छ पत्रुस नि पत्रुस पनि चिन्छु त्यस्तो नाम गरेको एकजना केटो छ त्यहाँ काठमाडौँमा त्यसले युहन्ना भन्ने नाम अहिले आफ्नो छोराछोरीलाई दिइरहेछन् पत्रुस भन्ने नाम पनि दिने गर्छन् है तर टिबेरियस कसले प्रयोग गर्छ त्यो नाम है त्यत्रो राजाको नाम चाहिँ इतिहासबाट हराएर गइसक्यो जो चाहिँ संसारै चलाउने मान्छे थियो तर एउटा मछुवा जो चाहिँ गालिलको समुद्रको किनारमा चाहिँ माछा मारेर डोकोमा लगाएर बजारमा बेच्ने गर्थ्यो उनलाई चाहिँ मेरो पछि लाग भनेपछि उसको जीवनलाई यस्तो गरेर प्रभुले चलाउनु भयो कि उसको नाम चाहिँ यति प्रख्यात भएको छ त्यसैले यी चेलाहरू साँच्चै नै महान छन् है उनीहरू सामान्य हुन् तर एकदम विशेष भएका छन् अब कुरो के भने उनीहरूको विशेषता अथवा उनीहरूको महानता चाहिँ एउटा विशेष खालको महानता हो किनभने उनीहरू एकातिर सामान्य र साधारण मान्छे थिए तर सुन्नुहोस् है अब चाहिँ परमेश्वरले उनीहरूलाई महान बनाउनु भयो। कसरी, के रहस्य थियो त उनीहरूको, कुन कुराले उनीहरूलाई चाहिँ फरक र विशेष बनायो, हामी त्यो जान्न चाहन्छौँ। होइन त, एकचोटि हामी प्रेरित चारको तेह्रमा पल्टाउनेछौँ। प्रेरित चारको तेह्र, अनि हामीले चाहिँ यो घटनाको पछाडि चाहिँ हामीले के बुझ्न आवश्यक छ भने, पत्रुस यही मछुवा र युहन्ना अर्को मछुवा जो चाहिँ प्रभु येशूको पछि लागेर उहाँको चेला बने, अब प्रभु येशू मरेर बौरी उठ्नु भएर स्वर्ग गइसक्नु भयो है, त्यसपछिको दस दिनमा पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो, उनीहरूले सामर्थ्य पाउनेछ भन्नुभएको थियो। अब त्यसपछिको घटनामा चाहिँ एक दिन के हुन्छ भने, एउटा जन्मैदेखिको लङ्गडो मान्छे निको हुन्छ है। अब जन्मैदेखिको लङ्गडो मान्छे कसरी निको हुन्छ, कुनै डाक्टर आएर होइन, कुनै विशेष हार्ट जोड्ने विशेषज्ञ आएर चाहिँ ऊ निको भयो होइन, तर पत्रुस र युहन्नाले चाहिँ प्रभु येशूको नाममा तिमी उठ भनेपछि त्यो उठ्यो, उसको हड्डीको जोड्ने जोडीमा बल पस्यो भनेछ, अनि ऊ चाहिँ झुरुक्कै उठेर बुरुक्कै उफ्रिन थाले। अनि एक समय चाहिँ म आफै पनि उफ्रेर तपाईँलाई देखाएको थिएँ कसरी उसले गर्यो होला भनेर, त्यो माथि हामी सङ्गति गर्दाखेरि अध्ययन गरेको थियौँ, याद छ होला है तपाईँलाई। अनि यस्तो अचम्मको घटना घट्यो, सबैलाई थाहा भएको थियो ऊ त लङ्गडो मान्छे हो, जन्मैदेखि भिख मागेर बस्थ्यो, ऊ चाहिँ हिँडिरहेछ, हिँडी मात्र रहेछ नि उफ्रिरहेछ, अझ परमेश्वरलाई प्रशंसा चढाइरहेछ। अनि के भयो भने, यो आश्चर्य कर्म गरेको कारणले थुप्रो मान्छे भेला भएका थिए, अनि त्यही मौकामा अवसरमा चाहिँ सुसमाचार पत्रुसले प्रचार गरे, प्रचार गरेपछि त्यहाँ थुप्रो मान्छेले विश्वास गरे, जुन चाहिँ यहाँ चार पदमा हामी पढ्छौ, चारको चारमा है, मैले चारको चारमा, तापनि वचन सुन्नेहरू मध्ये धेरैले विश्वास गरे अनि पुरुषहरूको संख्या 5,000 जति भयो। त्यसैले त्यो आश्चर्य कर्मले गर्दा नै विश्वास गरेछ होइन मान्छेले, त्यो चाहिँ बुझिराख्नुहोस्। आश्चर्य कर्मले त के भयो भने कान ठाडो भयो क्या मान्छेको, अरे 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 कसरी यो निको भयो होइन, अनि त्यही बेलामा चाहिँ प्रभु येशू तपाईँको लागि मर्नुभएको हो, उहाँकै नामले यो निको भयो, उहाँ मरेर बौरी उठ्नु भएको छ, विश्वास गर्नुहोस् पश्चाताप गरेर भनेपछि थुप्रोले विश्वास गरे। यसको कारण चाहिँ समस्या आयो, त्यो बेलाका अधिकारीहरूले चाहिँ पत्रुसलाई युहन्नालाई समाते है, तिमीहरूले किन यो कुरा फैलाइरहेको होइन, किन यो येशूको नाम चाहिँ फैलाउन थालेको तिमीहरू, यो नगर्नु भने होइन अस्ति नै हामीले भनेर चाहिँ उनीहरूलाई अब अझ कडा धम्की दिन थालिरहेका थिए। अनि यस्तो धम्की पाए पनि पत्रुस डराउँदैन, युहन्ना पनि डराउँदैन, यत्रो ठुला बडाहरूबाट है, उनीहरूको अधिकारमा त तरवार थियो, उनीहरूको हातमा त तरवार थियो भने जस्तै मार्न सक्थ्यो पत्रुसलाई होइन, अनि युहन्नालाई, तर उनीहरू डराइरहेछैनन्। हेर्नुहोस् है, उनीहरूले त के भन्छन् भने, आठ पदमा, चारको आठ, तब पत्रुसले पवित्र आत्माले भरिएर तिनीहरूलाई भने, हे जनताका शासकहरू र इजरायलका बुढा प्रधानहरू हो, यस दुर्बल मानिस, त्यो लङ्गडोको कुरा गर्दैछ, यस दुर्बल मानिसका निम्ति जुन भलाइको काम गरियो, यस सम्बन्धमा यो कसद्वारा निको पारियो भने आज हामी जाँचिएका हौं भने, यो कुरा तपाईँहरू सबैलाई र इजरायलका सबै जनतालाई थाहा होस्, नासरतका येशु ख्रिष्टको नामद्वारा, जसलाई तपाईँहरूले क्रुसमा टाँग्नु भयो, जसलाई परमेश्वरले मरेकाहरूबाट बौराएर उठाउनु भयो, उहाँद्वारा नै यो मानिस यहाँ तपाईँहरूको सामु निको भएर उभिन्छ। त्यसपछि प्रभु येशुको बारेमा यसरी भन्छ, यहाँ चाहिँ त्यही ढुङ्गा हुनुहुन्छ जो तपाईँ डकर्मीहरूद्वारा रद्द गरिनु भएको थियो, जो कुनाको शिर हुनुभएको छ,
बाह्र पद, न त अरू कसैमा मुक्ति छ किनभने स्वर्गमुनि मानिसहरू बीचमा अरू कुनै नाम दिएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। यस्तो साहस साथ प्रभु येशूको नामलाई चाहिँ प्रचार गर्यो पावलले, के अरे पत्रुसले। यदि तपाईँलाई यस्तो सम्झनुहोस् त, तपाईँलाई चाहिँ होइन भनौँ न, हाम्रो देशमा क्रिस्चियनहरूलाई चाहिँ भारी सतावट मानव आयो पञ्चायतकालमा जस्तै भनौँ, अनि हामीलाई चाहिँ लगेर चाहिँ जेलमा लग्यो, अनि तपाईँलाई चाहिँ सब पुलिसहरू घेरेर चाहिँ किन लागेको तिमीहरू यसमा यो नचाहिने कुरामा भनेर चाहिँ तपाईँलाई भन्यो भने चाहिँ तपाईँको मुख पुरा बन्द हुन्छ कि ढुकढुकले बोल्नै नसक्ने हुन्छ कि होइन। अब पत्रुस त त्यस्तै हुनुपर्ने थियो, म छु अब बिचरा हजुर हजुर भनेर भन्नुपर्ने थियो ऊ त होइन, मलाई माफ होस् एकचोटि भन्नुपर्ने थियो, पत्रुस त कोही न कोही नै हो नि होइन। तर ऊ त एकदम निडर साथ होइन, सायद हात पनि यस्तो गर्दै होइन, साथ साथ तपाईँ शासकहरूले है नासरतको येशूलाई चाहिँ क्रुसमा टाँग्नु भएको थियो, तर उहाँलाई परमेश्वरले बौराएर उठाउनु भयो, उहाँकै नाममा यो निको भएको हो, अनि उहाँ बाहेक अरू कसैमा मुक्ति पाउँदैन भन्दाखेरि त उनीहरू त तिन छक खाए। अब तपाईँलाई थाहा छ है पत्रुसले कहाँबाट यस्तो बोल्न सके। पत्रुस र अरूलाई पनि परमेश्वरले के भन्नुभएको थियो, तिमीहरू यरुसलममा बसिराख, अब केही दिनमा चाहिँ परमेश्वरको पवित्र आत्मा तिमीहरूमाथि आउनुहुनेछ र तिमीहरूले शक्ति पाउनेछ, यहाँभित्र यस्तो सामर्थ्य पाउनेछ कि तिमीहरू मेरो गवाही हुनेछ विरोधीहरूकै सामु। अनि यहाँ पढेको तपाईँले याद गर्नुभयो, यो बोल्नुभन्दा अगाडि के भएको थियो भनेछ भने, तब पत्रुसले पवित्र आत्माले भरिएर तिनीहरूलाई भने, उसको आफ्नै बल र ज्ञानले भरिएर बोलिरहेको थिएन, तर परमेश्वरको पवित्र आत्माले भरिएर यस्तो कुरा भन्न सक्दो रहेछ। अब एउटा कुरा अब हेर्नलाई रहेछन्, यो सुनिरहने त्यो बुढा प्रधानहरू, शासकहरू, त्यो विद्वानहरू, त्यो इजरायल देशका अगुवाहरू चाहिँ एकछिन त केही बोल्नै सक्दैन, अनि यसो हेर्छन् है, अनि उनीहरूले चाहिँ छक्क पर्छन्, किनभने यहाँ तेह्र पदमा त्यही कुरा लेखेको छ, उनीहरू छक्कै परे है, छक्कै परे यहाँ तेह्र पदमा यहाँ लेख्छ, तर जब तिनीहरूले पत्रुस र युहन्नाको साहस देखेरे, के देखे पत्रुस र युहन्नाको साहस, र उनीहरू चाहिँ अनपढ र अशिक्षित मानिसहरू रहेछन् भनी थाहा पाए, लवाईबाटै थाहा हुन्थ्यो है, उनीहरूको हेर्दै थाहा हुन्थ्यो यिनीहरू चाहिँ अनपढ मान्छे हुन्, यिनीहरू अशिक्षित हुन्, तर कत्रो साहस है, कत्रो सामर्थ्यले बोलेको भनेर चाहिँ उनीहरू हेरिरहेका छन्। तब तिनीहरू छक्कै परे है, छक्कै परे। अनि त्यसपछि लेखिएको शब्दहरूलाई चाहिँ अब हामीले ध्यान दिनुपर्छ, अनि उनीहरू चाहिँ येशूका साथमा रहेका रहेछन् भनी तिनीहरूले उनीहरूलाई चिने, अनि एउटा कुरा उनीहरूले थाहा पाए, उनीहरू चाहिँ प्रभु येशूको साथमा थिए, यही व्यक्तिहरू, त्यति कुरा चाहिँ उनीहरूले चाहिँ नोट गरे, बुझ्नुहुन्छ। यसको मतलब चाहिँ जब दुईजना सामान्य मान्छे पत्रुस र युहन्ना जस्तो मछुवालाई, जब उनीहरूलाई चाहिँ जो केही पनि गर्न नसक्ने केही न केहीको मान्छेहरूलाई चाहिँ प्रभु येशूसँगै राखेपछि चाहिँ के बन्दो रहेछ, त्यहाँबाट दुईटा असाधारण मान्छे बन्दो रहेछ, देख्नुभयो सूत्र त यो पो रहेछ, दुईटा साधारण मान्छे लिने प्रभु येशूसँगै राखिदिने, त्यसपछि त दुईजना असाधारण मान्छे बन्दो रहेछ प्रभु येशूसँग उनीहरू हिँडेका। अब म तपाईँहरूलाई सोध्न चाहन्छु, के तपाईँलाई थाहा छ प्रभु येशूले पनि तपाईँको जीवनमा पनि यस्तो ठूलो काम गर्न सक्नुहुन्छ, सक्नुहुन्छ, उहिले चाहिँ गर्ने अहिले चाहिँ गर्न नसक्ने उहाँले, के परमेश्वर बदलिनु भएको छ र? प्रभु येशूले जुन काम गर्नुभयो दुईटा साधारण मान्छेलाई लिएर एकदमै असाधारण बनाइदिनु भयो, फरक बनाइदिनु भयो, त्यस्तै भिन्नता चाहिँ तपाईँ र मेरो जीवनमा पनि प्रभुले ल्याउन सक्नुहुन्छ। हुन त तपाईँ कुनै विशेष व्यक्ति नहोला, तपाईँमा कुनै ठूलो होइन क्षमता खुबी सिप नहोला, होइन कतिजना स्कुलमा पढ्दै हुनुहुन्छ है, स्कुलमा तपाईँ त्यत्रो विशेष होइन फर्स्ट फर्स्ट आउने नहोला होला अथवा नहोला होइन तपाईँ एउटा साधारण व्यक्ति होला तर तपाईँको जीवनमा चाहिँ ठूलो भिन्नता प्रभुले ल्याउन सक्नुहुन्छ किनभने उहाँ चाहिँ एउटा असाधारण मुक्तिदाता हुनुहुन्छ हामी चाहिँ साधारण सामान्य होइन तर उहाँ चाहिँ असाधारण प्रभु र परमेश्वर हुनुहुन्छ अनि उहाँले चाहिँ एकदम ठूलो भिन्नता ल्याउन सक्नुहुन्छ अब प्रश्न उठ्छ के तपाईँले चाहिँ तपाईँको जीवनमा प्रभुलाई काम गर्न दिँदै हुनुहुन्छ कि दिँदै हुनुहुन्छ के तपाईँले आफ्नो हृदयमा प्रभुलाई काम गर्न दिँदै हुनुहुन्छ तपाईँ एउटा व्यक्तिले प्रभु येशूको सुसमाचार सुनेर होइन उहाँलाई तपाईँको हृदयमा होइन एक त सबभन्दा पहिला ग्रहण गर्नुपर्छ उहाँलाई लिनु पर्यो नि होइन अनि पो तपाईँलाई सहायता गर्न सक्नुहुन्छ तपाईँ ढोकै बाहिर बस्नुहोस् भन्नुहुन्छ त तपाईँलाई सहायता गर्न सक्नुहुन्न प्रभुले ढोका खोलेर घरभित्र आउन दिनु पर्यो अनि तपाईँको घरको सबै कुरा मिलाउन सक्नुहुन्छ प्रभुले भनेको तपाईँको जीवनमा चाहिँ उहाँले ठुलो काम गर्न सक्नुहुन्छ तर पहिला त ढोका त खोल्नु पर्यो होइन त सुन्दै हुनुहुन्छ है ढोका त खोल्नु पर्यो नि आफ्नो जीवनको ढोका अनि तपाईँ भन्नु ल त्यो त मैले गरिसकेँ अस्ति नै गरेको मैले ठिक छ राम्रो है तपाईँको जीवनको ढोका खोलिसक्नु भएको छ भने अब प्रश्न उठ्छ के जो प्रभु तपाईँ भित्र हुनुहुन्छ के उहाँलाई काम गर्न दिइरहनु भएको छ त कुरा के हो भने परमेश्वरले चाहिँ कुनै एउटा मान्छेद्वारा ठूलो काम गर्न चाहनु हुँदाखेरि छ नि उहाँले चाहिँ त्यो व्यक्तिको क्षमता चाहिँ खोज्नुहुन्न यो बुझ्नुहोस् है कुनै एउटा मान्छेद्वारा प्रभुले कुनै ठूलो काम गर्न चाहिँ त्यो मान्छेको बल क्षमता खोजिरहनु भएको छैन क्षमता भन्ने कुरा चाहिँ परमेश्वरको हो एकचोटि भजन संग्रह 62 पल्टाउनुहोस् क्षमता सामर्थ्य भनेको चाहिँ मेरो हो भन्नुहुन्छ परमेश्वरले भजन संग्रह 62 को 11 पदमा हामी पढ्नेछौँ यहाँ पढ्छौँ एक पटक परमेश्वर बोल्नु भएको छ दुई पटक मैले यो सुनेको छु है कहिले काहीँ बाइबलमा चाहिँ कुनै एउटा महत्त्वपूर्ण कुरा बताउनलाई चाहिँ यस्तो तरिकाले चाहिँ अगाडिबाट भन्छ कि एकचोटि दुईचोटि हामीले पनि भन्छ नि म तीनचोटि तिमीलाई भन्छु भनेपछि ओहो के भन्न लागेको जस्तो लाग्छ नि होइन अनि प्रभुले त्यस्तै भन्नुहुन्छ कि एक पटक परमेश्वर बोल्नु भएको छ दुई पटक मैले यो सुनेको छु के कुरा तिनवटा शब्द सामर्थ्य परमेश्वरकै हो क्षमता चाहिँ उहाँको शक्ति चाहिँ उहाँको परमेश्वरले चाहिँ खालि के खोजिरहनु भएको छ भने मेरो हातमा कामलाग्दो भाँडो तिमी बन्छौ कि बन्दैनौ त्यति हो त्यसलाई चाहिँ के भनिन्छ भने समर्पणता हाम्रो नेपाली भाषामा समर्पणता भनेको चाहिँ हुन्छ म उपलब्ध छु तपाईँले मलाई चाहिँ केही कामको लागि बोलाउनु भयो भने म आइदिन्छु भनेर कसैलाई भन्छौ नि जुन बेला पनि फोन गर्नुहोस् म आइहाल्छु भन्छ नि त्यस्तोलाई चाहिँ समर्पणता भन्छ बोलाउनुहोस् मात्र दिन अथवा रात म तपाईँलाई साथ दिन्छु कसैले तपाईँलाई भन्छ भने ऊ चाहिँ एकदमै उपलब्ध प्राप्य पनि भन्न सकिन्छ प्राप्त गर्नु भनेको पाउनु प्राप्य भनेको पाउनलाई सजिलो म अस्ति ठाडेतिर यस्तो जाँदाखेरि हाम्रो भाइसँग यो लाली गुराँसको फुलहरू खुब हामीले चाहिँ कुरा गऱ्यौँ कि बाटोमा धकमक्कै छ है अनि जहाँ हेऱ्यो अनि सुरुमा त ओहो यहाँ केटाकेटीहरूले टिप्नै भएनछन् जाँच भएर होला भन्दै थिएँ मैले स्कुलमा धेरै पढ्नु पर्यो होला यो मेन्दो टिप्न पाएन मेरो चाहिँ अनुमान गर्दा थिएँ तर अलिक नजिक गएर हेर्दाखेरि त होइन रहेछ टिप्नै गाह्रो रहेछ त्यो त यसो हेर्छु डरलाग्दो भिर छ अनि उता हेर्छु त्यस्तै ठाउँमा मात्र छ यो लाली गुराँस त लाली गुराँसको फुल चाहिँ टिप्न अलिक गाह्रो हुँदो रहेछ है अनि एउटा दुःखको घटना पनि छ सम्झेर आउँदाखेरि त कम्तीमा 15 वर्ष अगाडि होला हाम्रै एउटा एकजना पाल्पाको विश्वासी दाईको छोरी चाहिँ लाली गुराँसको फुल टिप्छु भन्दाखेरि चाहिँ लडेर भुइँमा के अरे भिरमा खसेर मरेको रहेछ अनि त्यो बेला पनि बुझेको थिएन लालीगुराँसको फुल टिप्न त्यस्तो गाह्रो छ भने त्यसैले लालीगुराँसको फुल पाउन चाहिँ गाह्रो छ है प्राप्य छैन अब परमेश्वरको लागि चाहिँ हामी त्यस्तो हुनु हुँदैन भेटाउनै गाह्रो क्या हामीलाई चाहिँदाखेरि हामी छैन परमेश्वरको लागि परमेश्वरले ऊ त्यहाँ एकजनालाई चाहिँ केही कुरा सुनाइदेऊ भनेर चाहिरहनु भएको होला हामी चाहिँ फुर्सद छैन परमेश्वर म त अहिले त भनेर हामी हिँडिखाल्ने एउटा त्यस्तोलाई चाहिँ प्राप्य भन्दैन परमेश्वरले खालि एउटा प्राप्य एउटा उपलब्ध एउटा कृतो भाँडो खोज्दै हुनुहुन्छ अनि सामर्थ्य चाहिँ उहाँको है शक्ति चाहिँ उहाँको काम चाहिँ उहाँले गर्ने हो खालि हामीले चाहिँ गर्नुहोस् भन्नुपर्छ अब परमेश्वरले चाहिँ के चाहनुहुन्छ भने पहिलो चाहिँ तपाईँलाई पाउन चाहनुहुन्छ हो है तपाईँलाई चाहिँ पाउन चाहनुहुन्छ अब तपाईँले चाहिँ दिने कि नदिने आफ्नो जीवन पहिला त उहाँमा आएर विश्वास गर्ने कि नगर्ने मुक्तिको लागि अब त्यहाँबाट सुरु हुन्छ क्या है अब त्यो नै गरेर चाहिँ भन्दा अरू कुरा त छोड्दिउँ है लालिस गुराँस भन्दा पनि गाह्रो हुन्छ त्यो त है अनि त्यसैले अनि त्यसपछि तपाईँलाई पाएपछि बचाएपछि तपाईँको जीवनमा तपाईँको हृदयमा चाहिँ उहाँ काम गर्न चाहनुहुन्छ अनि पहिला पनि दिएको यो उदाहरण चाहिँ फेरि सम्झना गरौँ एउटा डक्टरको पन्जा याद चाहिँ डक्टरले चाहिँ शल्यक्रिया गर्दाखेरि मेरो श्रीमती तिनचोटि गरेको छ है बिचरा अनि त्यो चिर्नु पर्दाखेरि होइन खाना खाएको हात अनि धुलो लागेको हात मोटरसाइकल चलाएको हातले त होइन चक्कु समातेर काट्न थाल्यो भने त होइन त्यहाँ त रोग र यहाँ सबै होइन त्यो त पाकेर आउँछ त्यसैले एकदम सफा एउटा पन्जा जुन चाहिँ सायद एउटा बाक्सबाट अथवा कुनै एउटा प्लास्टिकको पोकाबाट निकाल्छ होला अनि एकचोटि लाउँछ अनि त्यही अपरेसन गर्नको लागि चाहिँ उसले प्रयोग गर्छ एउटा कैची चक्कु के प्रयोग गरेर होइन अनि त्यो पन्जा चाहिँ डाक्टरको लागि प्राप्य छ भने त्यो पन्जा हुन त पन्जाले केही पनि गर्न सक्दैन पन्जा आफैले शल्यक्रिया गर्न सक्छ र पन्जा आफैले एकजनाको होइन अपरेसन गरेर उसको भित्रको होइन पत्थर निकाल्न सक्छ र पन्जाले त सक्दैन तर डाक्टरले चाहिँ त्यो पन्जा लगाएर चाहिँ त्यही पन्जाद्वारा त्यो भित्रको पत्थर चाहिँ निकालेर फालिदिन सक्छ अनि सन्चो हुन्छ अब पन्जा बिना फेरि डाक्टरले त्यो गर्न मिल्दैन पन्जा बिना आफ्नै हात राख्न थाल्यो भने त खत्तम भइहाल्यो नि होइन पन्जै लाउनुपर्छ है त्यस्तै परमेश्वर लाई चाहिँ पन्जा चाहिएछ अनि तपाईँ चाहिँ पन्जा भइदिनु परेछ म पनि पन्जा भइदिनु पर्यो पन्जा त रित्तो हो केही गर्न सक्दैन तर उहाँको सिपालु हात चाहिँ हाम्रो जीवनभित्र छिराएर चाहिँ परमेश्वरले अनेक काम गर्न चाहिरहनु भएको छ गर्न दिने कि नदिने तपाईँ भन्दै हुनुहुन्न गर्न दिन्छु म त त्यसो भए सफा हुनु पर्यो किनभने सफा पन्जा मात्र प्रयोग गर्न सक्नुहुन्छ एकचोटि योहन्ना 13 पल्टाउँदा योहन्ना 13 योहन्ना 13 को घटना त तपाईँहरूलाई मैले सम्झना गराएँ भने सजिलै साथ याद हुन्छ त्यो के भने क्रुसमा जानुभन्दा अगाडि प्रभु येशूले त्यो माथिल्लो कोठामा है पानी लिनुभयो बाटा लिनुभयो रुमाल लिनुभयो अनि के गर्नुभयो आफ्नो चेलाहरूको खुट्टा धोइदिनु भयो र पुछिदिनु भयो सफा गर्नुभयो बुझ्न सकेन यो चाहिँ एउटा कुरा सिकाउनलाई रहेछ के सिकाउनु भने मसँग हिँड्नलाई चाहिँ सफा खुट्टा हुनुपर्छ म तिमीलाई प्रयोग गर्न सक्न चाहिँ तिमीहरूको जीवन या भित्र चाहिँ शुद्ध हुनुपर्छ तिमीहरूको नैतिक आत्मिक सोचाइ जीवन बोली व्यवहारमा चाहिँ तिमीहरू सफा भयो भने मात्रै म तिमीहरूलाई प्रयोग गर्न सक्छु नत्र सक्दिन भन्ने हुनुहुन्छ हेर्नुहोस् न 8:13 पत्रुसले उहाँलाई भने तपाईँले मेरो पाउ कहिले धुन पाउनुहुने छैन उसले बुझेन बिचरा ओहो मेरो खुट्टा प्रभुले धुने बरु म धोइदिन्थेँ नि तपाईँको भने जस्तो क्या होइन यो चाहिँ खुट्टा धुने भन्दा पनि गहिरो कुरा गर्न खोज्नुभयो उहाँले सिकाउने तरिकै त्यस्तै थियो कि उहाँको अनि उहाँले भन्नुभयो येशूले उनलाई जवाफ दिनुभयो मैले तिमीलाई धोइन भने मसित तिम्रो केही भाग छैन म र तिमी सँगै हुन सक्दैनौ हामी भागीदार हुन सक्दैनौ हामी साझेदार हुन सक्दैनौ म तिमीलाई प्रयोग गर्न सक्दिन पन्जा फोर भयो भने डाक्टरले भन्छ म अपरेसन गर्न सक्दिन है त्यसैले जब परमेश्वरले मान्छे खोज्नुहुन्छ नि उहाँले चाहिँ धनी मान्छे खोज्नुहुन्न रहेछ एकदम शक्तिशाली होइन एकदम त्यस्तो मान्छे पनि खोज्नुहुन्न रहेछ, एकदम विशेष मान्छे पनि खोजिरहेको पाइँदैन। बाइबलभरि हेऱ्यो भने उहाँले चाहिँ एकदम शिक्षित 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 एकदम धेरै पढेको मात्र खोजिरहनु पनि भएको छैन। परमेश्वरलाई चाहिँ त्यही नै ठुलो कुरा लाग्दैन रहेछ क्या, जुन कुरा हामीलाई चाहिँ मान्छेलाई चाहिँ ठुलो लाग्छ नि त्यो कुरा त्यति ठुलो लाग्दैन रहेछ परमेश्वर। हुन त त्यो राम्रै हो, तर परमेश्वरलाई त्यो नभए पनि हुन्छ, तर अर्को चिज चाहिँ हुनै पर्छ। त्यो के भने परमेश्वरले खोज्ने मान्छे चाहिँ प्राप्य व्यक्ति खोज्नुहुन्छ, प्राप्य सजिलै साथ भेट्टाइने, लालीग्रास फुल जस्तो होइन, भेट्टाउनै गाह्रो तर सजिलै साथ भेट्टाउने। आऊ भन्दाखेरि हुन्छ म आउँदैछु है परमेश्वरको लागि। अनि त्यसैले परमेश्वरले खालि प्राप्य बुझ्दै हुनुहुन्छ, प्राप्त गर्न सजिलो के उपलब्ध व्यक्तिहरू खोज्दै हुनुहुन्छ। शक्ति सामर्थ्य बुद्धि ज्ञान चाहिँ सबै उहाँको रहेछ, कस्तो राम्रो कुरा है। भनेपछि हामीलाई पनि आउँछ रहेछ नि त है, हामीलाई पनि प्रभुले प्रयोग गर्न सक्नुहुन्छ होला जस्तो लाग्न थालेन अब त है, मलाई त लाग्न थालेर चाहिँ है। त्यसैले प्रभु येशूले आफ्ना चेलाहरूलाई रोज्दाखेरि के रोज्नुभयो, दुईटा होइन चारजना त मछुवा है, नाम पनि कण्ठ भयो होला त, युहन्ना पत्रुस अन्द्रियास याकुब, चारजना त माछा मार्ने थियो। अब बाह्रजनामा चारजना एक तिहाई त मछुवा थियो, एकजना चाहिँ महसुल उठाउने कर उठाउने मान्छे, भनेको के सम्झनुहोस् भने त्यहाँ प्राधिकरणमा बसेर पैसा लिने मान्छे, कि बिजुलीको बिल कति भयो तपाईँको हिसाब यति भयो, अब त्यति काम गर्यो, एउटा साधारण मान्छे हो। त्यस्तो मान्छेलाई प्रभुले चाहिँ यो संसार हल्लाउनलाई प्रयोग गर्नुभएछ है, मत्ती हो उसको नाम। अनि एकजना अर्को थियो सिमोन जेलोतेस भन्ने, ऊ चाहिँ झण्डा लिएर चाहिँ जिन्दाबाद गरेर हिँड्ने मान्छे थियो, कि साधारण एउटा मान्छे सडकमा चाहिँ, आज चाहिँ नेपाल बन्द गर्नु पर्यो भनेपछि जिन्दाबाद गर्दै हिँड्ने मान्छे होइन। त्यो बेला चाहिँ इजरायलमा पनि राजनीतिक अनेक समस्याहरू थियो, अनि त्यो बेला ऊ पनि जिन्दाबाद गर्ने हिँड्ने मान्छे अथवा मुर्दाबाद गर्ने हिँड्ने, त्यो मान्छेले के जाने हुन्छ धेरै होइन, हुनले जे भन्यो त्यही भन्ने त हो नि होइन, के जाने हुन्छ त्यस्तो मान्छे केही पनि थाहा छैन, त करा भने कराइदिने हो, चुप्लाग भने चुप्लाइदिने हो, झन्डा बोक भने झन्डा भने, जिन्दाबाद भने जिन्दाबाद, मुर्दाबाद उल्टो भने पनि उसले भनिदिन्छ होइन, उसलाई त केही थाहा छैन यो मान्छेलाई त होइन, खालि अलिकति बलियो चाहिँ होला, भाग्न चाहिँ अलिक छिटो होइन, ढुङ्गा मुढा भयो भने टियर ग्यास लाग्यो भने, त्यति एउटा मान्छे। तर त्यस्तो एउटा मान्छेलाई पनि बोलाउनु भएको छ, किनभने के देख्नु भने यो मान्छे चाहिँ मैले चाहिँदाखेरि चाहिँ ऊ चाहिँ आफूलाई उपलब्ध गराउँछ, यो मान्छे चाहिँ प्राप्य छ, बुझ्नुभयो, त्यति हो खोज्नुभएको। अनि यी मानिसहरू केवल साधारण मानिस थिए, साधारण मानिसहरू जसले आफूलाई एक ज्यादै असाधारण प्रभुको हातमा चाहिँ आफूलाई सुन्थे। एउटा साधारण पन्जा एउटा एकदमै असाधारण डाक्टरको हातमा त चमत्कार हुन्छ, त्यही पन्जा धामलाई त केही नि केही हामीलाई थाहा छैन नि डाक्टरी काम होइन, तर डाक्टर ठुलो ठुलो के नामहरू छ, उपेन्द्र देवकोटा होइन, टाउको चिरेर जोड्न सक्ने त्यस्तो डाक्टरको हातमा चाहिँ त्यही पन्जाले त कत्रो काम गर्छ होइन। भने जस्तै हाम्रो डाक्टरहरूको पनि डाक्टर प्रभु येशूको हातमा चाहिँ तपाईँ पढ्नुभयो भने के मात्र गर्नुहुन्छ होला प्रभुले। हेर्नुहोस् पहिलो कोरिन्थी 1:26 जाउँदा प्रभुले चाहिँ एकदम केही खोजिरहनु भएको छैन, हाम्रो न धन न हाम्रो बल न हाम्रो बुद्धि न हाम्रो क्षमता, तर हाम्रो हामी उपलब्ध हुने कि नहुने। मेरो पछि लाग भन्दाखेरि पछि लाग्ने कि नलाग्ने होइन, त्यस्तो व्यक्ति कस्तो छ कुरा होइन। दिदीबहिनीहरू दाजुभाइहरू के निर्णय छ तपाईँको हृदयमा आज प्रभुलाई, दिदीबहिनीहरू अब हामी पढ्नेछौ पहिलो क्रन्थी 1:26 यहाँ पढ्छौ, किनकि हे भाइहरू हो तिमीहरूले आफ्नो बोलावटलाई विचार गर। भनेको यसो हेर त वरिपरि हामी विश्वासीहरू एकअर्कालाई हेरौँ त, कतिजना छन् एकदम धेरै संसारकै होइन डाक्टर अनि अनि चन्द्रमामा पुग्ने अथवा अनेक होइन अपरेसन गर्न सक्ने कोही छ हाम्रो, कोही पनि छैन। यहाँ भन्ने छ शरीर अनुसार धेरैजना बुद्धिमान छैन, यसो वरिपरि हेरौँ आफूलाई, धेरैजना बलवान पनि छैन, यसो हेरौँ आफूलाई हामी होइन, धेरैजना खानदानी बोलाएको पनि छैन, हामी सबै साधारण छौँ। परमेश्वरले त बोलाउनु हुँदाखेरि त धेरैजना शक्तिशाली धेरैजना बुद्धिमान त्यस्तो त बोलाउनु हुन्न रहेछ है, उहाँले ज्यादै साधारण मान्छेहरूलाई नै बोलाउनुहुन्छ। पढ्दै जाउँ 27 तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नका निम्ति संसारका मूर्ख कुराहरूलाई चुन्नु भएको छ, देख्नुभयो, चुन्नु भएको छ कस्तो कुराहरूलाई, संसारको मूर्ख कुराहरूलाई, अनि त्यही मूर्ख कुराहरूद्वारा संसारको बुद्धिमानहरूलाई चाहिँ शर्ममा पारिदिनुहुन्छ अरे, अनि शक्तिशाली कुराहरूलाई शर्ममा पार्नका निम्ति परमेश्वरले संसारका कस्ता कुराहरूलाई चुन्नु भएको छ, कमजोर कुराहरूलाई चुन्नु भएको छ। त्यसैले मान्छेको बुद्धि र शक्तिले हुने होइन परमेश्वरको काम, परमेश्वरले मूर्ख र कमजोरहरूलाई लिएर तिनीहरूलाई ज्यादै बुद्धिमान र शक्तिशाली बनाउन सक्नुहुन्छ, परमेश्वरले गराउने हो। मूर्खलाई लिनुहुन्छ बुद्धिमान बनाइदिनुहुन्छ, कमजोरलाई लिनुहुन्छ शक्तिशाली बनाइदिनुहुन्छ, अनि परमेश्वरले आफ्नो यसरी महिमा लिनुहुन्छ। किनभने यसबाट के थाहा हुन्छ, यो त सब परमेश्वरले गरेको हो भन्ने थाहा हुन्छ नि, जुन कुरा चाहिँ हामी अब पढ्छौ 28-31। अनि परमेश्वरले संसारका नीच कुराहरू र तुच्छ ठानिएका कुराहरूलाई अनि भएका कुराहरूलाई बेकममा तुल्याउनका निम्ति हुँदै नभएका कुराहरूलाई चुन्नु भएको छ कि उहाँका सामु कुनै प्राणीले घमण्ड गर्न नपाओस्, तर उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशूमा छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि, प्रभु येशूको हाम्रो निम्ति बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा ठहरिनु भएको छ, र लेखिए अनुसार जसले गर्व गर्छ उसले प्रभुमा गर्व गरोस्। त्यसैले एउटा विश्वासीद्वारा प्रभुले एउटा ठूलो काम गर्नुहुँदाखेरि त्यो विश्वासीले चाहिँ मैले गरेँ भन्न सक्छ त, सक्दैन है, त्यो पन्जा जस्तो, पन्जाले मैले गरेँ त भन्दैन नि, होइन, डक्टरले गरे भन्छ, मलाई त डक्टरले चलाएको मात्र, अनि एउटा विश्वासीले भन् पनि भन्छ मैले केही पनि गरे होइन, परमेश्वरले गर्नुभयो, मलाई चाहिँ प्रयोग गर्नु, मेरो मुख प्रयोग गर्नुभयो, मेरो आँखा प्रयोग गर्नु, मेरो खुट्टा प्रयोग गर्नुभयो, मेरो हात प्रयोग गर्नुभयो, त्यति हो, तर काम चाहिँ उहाँले गर्नुभयो, बुझ्नुहुन्छ है। अब अर्को कुरामा अगाडि बढ्नेछौँ, अहिलेसम्म के अध्ययन गर्ने भने प्रभु येशूलाई पछ्याउनलाई चाहिँ होइन, उहाँले चाहिँ के खोज्दै हुनुहुँदो रहेछ भने कुनै विशेषता खोजिरहनु भएको छैन, खालि हामी उहाँको लागि प्राप्य छौँ कि छैन, उहाँको लागि उपलब्ध छौँ कि छैनौँ, त्यति खोज्नु भएको रहेछ, बाँकी काम उहाँको रहेछ। अब अर्को कुरा चाहिँ, अर्को पक्ष हेर्नलाई रहेछ यसमा, अर्को पक्ष पनि छ, त्यो कुरा के भने प्रभु येशूलाई पछ्याउन अर्थात उहाँको चेला हुनलाई चाहिँ केही मूल्य चाहिँ चुकाउनु पर्छ, मूल्य चुकाउनु पर्छ भन्ने कुरा, अब यो चाहिँ हामी बुझ्न चाहन्छौँ के हो यो। कुनै पनि चिज, कुनै पनि एउटा सामान, तपाईँको घरमा भएको कुनै एउटा अलिक कामलाग्दो एउटा वस्तुलाई विचार गर्नुहोस् त, कुनै महत्त्वपूर्ण चिज के घरमा छ भने पक्कै पनि केही खर्च लागेको हुनुपर्छ त्यो कुराको लागि, होइन त, थोरै खर्च लाग्ने चिज धेरै काम पनि लाग्दो हुँदैन, त्यसको महत्व पनि थोरै नै हुन्छ। जस्तो कि तपाईँलाई औठी किन्न मन लाग्यो है, अनि तपाईँ चाहिँ काठमाडौँ जानुभयो अनि यसो फुटपाथमा हेर्नुभयो सुन्दारातिर, अनि त्यहाँ मधेसीहरूले चाहिँ के के तल्किने चिजहरू बेचिरहेको रहेछ, त्यहाँ औठी पनि रहेछ, अब त्यो किन्न पनि सकिन्छ, अथवा तपाईँ चाहिँ सुन्दाराबाट अलिक भित्रभित्र गएर न्यू रोडमा चाहिँ एकदम ठुलो ठुलो सिसा भएको हुन्छ नि त्यस्तो पसलहरू, गहना पसल भनेर लेखा छ है, बत्ती पनि कति उज्यालो हो है, त्यहाँ त साँच्चैको सुन र हिरा मोती पो छ त्यहाँ त, अब त्यहाँको पनि किन्न सक्नुहुन्छ यदि तपाईँसँग पैसा छ भने, होइन, दुइटै औठी हो, फुटपाथमा किनेको नि औठी हो त्यो लगाए, अथवा त्यो गहना पसलको पनि औठी हो। अब कुन चाहिँ औठीको मूल्य बढी हुन्छ त, पक्कै पनि त्यो गहना पसलको, सक्यो भने कुन चाहिँ औठी लाउनुहुन्छ त तपाईँ, है तपाईँ भन्नुहुन्छ म त गहना पसलको है, ठिकै हो कुरो है, कुन चाहिँ औठीलाई बढी पैसा पर्छ त, त्यो गहना पसलकै बढी पैसा पर्छ भन्नुहुन्छ। अब हाम्रो नेपाली भाषामा पनि भनिन्छ दाम अनुसारको माल हुन्छ, अथवा कसरी भनिन्छ त्यो, होइन, कुनै मान्छे आउँछ नि कस्तो महँगो भयो भन्यो भने साउजीले भन्छ माल हेर्नुहोस् न माल, अनि दाम राख्नुहोस् हो भन्छ होला उसले पनि। भनौँ न तपाईँले एउटा साइकल किन्नुभयो 500 रुपियाँमा साइकल किन्नुभयो, अब सायद त्यो त्यति राम्रो खालको हुँदैन होला, अब पक्कै पनि नयाँ त हुँदैन, हुन्छ त नयाँ साइकल आउँदैन जस्तो लाग्छ है। त्यस्तै गरी छ नि प्रभु येशूको चेला बन्नु चाहिँ एउटा खर्चिलो कुरा हो, यसको मूल्य चाहिँ ज्यादै ठूलो छ। यसका लागि तिर्नुपर्ने मूल्य चाहिँ तिर्नु पनि एकदमै अर्थपूर्ण छ। राम्रो मालको लागि पैसा पनि तिर्छ मान्छेले, ठिक छ, एक दुई पैसा बरु म बढी नै तिर्छु, माल चाहिँ मलाई राम्रो दिनु साउजी भन्छ नि, होइन, नक्कली चाहिँ नपरोस् है मलाई, बरु अलिकति बढी पैसा नै हाल्छु। त्यस्तै गरिकन प्रभु यीशुको चेला हुनलाई हो हामीले मूल्य चाहिँ तिर्नुपर्छ, खर्चिलो छ, तर एकदमै त्यो चाहिँ राम्रो कुराको लागि हामीले चाहिँ खर्चिन्छ। हामीले यो पत्रुस अनि युहन्ना अनि यो मत्ती अनि यो प्रभुको बाह्र चेलाहरूलाई यसो हामीले विचार गर्यो भने छ नि, एक एकले चाहिँ मूल्य तिरेकै थियो, उनीहरूले मूल्य तिरेकै थियो, हेर्नुहोस् है, बुझ्छु, सबै पत्रुस त्यतिकै पत्रुस भयो होइन, युहन्ना त्यतिकै हो, उनीहरूले चाहिँ आफ्नो परिवार छोडेका छन्, उनीहरूले आफ्नो पेसा छोडेका छन्, उनीहरूले आफ्नो सम्पत्ति धरी छोडेका छन्, अनि उनीहरूले चाहिँ ख्रिस्टलाई पछ्याएका छन्, हेर्नुहोस् है, अनि उनीहरूमध्ये धेरै त ज्यान पनि गुमाएका छन्, शहीद बने उनीहरू प्रभु येशूको खातिर। एकपटक पत्रुसले यसरी भनेका पनि थिए, हेर्नुहोस् त मर्कुस दसको अठाइस, मर्कुस दसको अठाइसमा मर्कुस दसको अठाइसमा पत्रुस आफैले यस्तो भनेको कुरा हामी पढ्दाखेरि अब कुरा बुझ्न सक्छौ, मूल्य चाहिँ चुकाउनु पर्ने रहेछ। मर्कुस दसको अठाइसमा म पढ्नेछु, तब पत्रुसले उहाँलाई भन्न थाले, भनेको प्रभुलाई भन्न थाले, हेर्नुहोस् हामीले सबै कुरा त्यागेका छौ र तपाईँको पछि लागेका छौ। प्रभु येशूको पछि लाग्नु भनेको त यस्तो रहेछ, हामीले सबै कुरा त्यागेर तपाईँको पछि लागेका छौ, ख्रिस्टलाई पछ्याउन यस्तो सबै कुरा त्याग्नु बुद्धिमानी थियो त है, के त्यो ठिकै थियो त, के सार्थक थियो त, पछ्याएर केही राम्रै भयो त, भनेको मतलब पत्रुस अनि यो चेलाहरूले यस्तो मूल्य तिरेर अन्तमा उनीहरूले उनीहरू चाहिँ कस्तो भयो त, सब गुमाउने 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 मात्र भयो कि पाउनेहरू भयो, ए यो प्रश्न त राम्रो होइन, सब उनीहरू चाहिँ